कार्यक्रम 11:56 नमस्कार, कार्यक्रम 11:56 तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम शनिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। 40 विश्व पर्यटन दिवस शुक्रबार नेपालमा पनि मनाइएको छ। प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक लगायतका क्षेत्रमा पर्यटकका लागि नेपाल पनि उत्कृष्ट गन्तव्य हो। तर 2072 सालको भूकम्पपछि बिग्रे भत्केका भौतिक संरचना, भूकम्प लगत्तै विश्व समुदायमा पुगेको सन्देश, प्रचार तथा पूर्वाधारको अभावले नेपालले पर्यटन क्षेत्रबाट धेरै फाइदा लिन सकेको छैन। भूकम्पले भत्केका मुख्य सम्पदा बन्न बाँकी नै छ। भूकम्पपछिको पुनर्निर्माणकै चरणमा रहेको नेपालले 20 लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष 2020 घोषणा पनि गरेको छ। विश्व पर्यटन दिवस, नेपाल भ्रमण वर्ष र पुनर्निर्माणका विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी। उहाँलाई मैले सुरुमा पर्यटन दिवस मनाउनुको सान्दर्भिकता बारे सोधेको छु।
दिवस मनाउनुको चाहिँ मुख्य तात्पर्य के हो भने पर्यटनलाई चाहिँ अब विश्वतन्त्रसँग जोडिएको भावनाले पनि हामी विश्वभरिकै पर्यटकहरूलाई चाहिँ त्यो बेलामा चाहिँ सन्देश दिन खोज्छौँ। सह कार्यको, भाइचाराको, विश्व भातृत्वको सम्बन्धहरूको विकासलाई पनि यसले चाहिँ जोड्दै लान्छ। त्यसकारणले पनि हामी यो चाहिँ पर्यटन दिवसहरू त्यस हिसाबले मनाउँछौँ र नेपालले पनि अहिले त्यो हिसाबले यसलाई चाहिँ महत्त्वपूर्ण रूपमा लिएको छ। पहिलो हामी विश्वसँग जोडिन चाहन्छौँ, आबद्ध हुन चाहन्छौँ र विश्वलाई नेपाल एउटा प्रमुख गन्तव्य स्थल हो भन्ने कुराको पहिचान गराउन चाहन्छौँ। र दोस्रो, हामीले पनि भ्रमण वर्ष मनाउँदै गर्दा नेपालले यस वर्षको संयोग पनि राम्रो परेको छ। त्यो भनेको हामी पनि भ्रमण वर्ष 2020 मनाउँदैछौँ। त्यस हिसाबले पनि यो यस वर्षको चाहिँ मतलब पर्यटन दिवस हाम्रो लागि अझ विशेष छ, सधैँको भन्दा अझ विशेष छ र यसमा हामीले चाहिँ 20 लाख पर्यटकहरूलाई चाहिँ भित्राउने लक्ष्यका साथ हामी अहिले प्रारम्भिक कामहरू गरिरहेका छौँ र हामी अलिकति थप मेहनत गरेर यो लक्ष्यलाई चाहिँ प्राप्त गर्छौँ भन्ने आशाका साथ काम गरिरहेछ।
पर्यटक चाहिँ कसलाई मान्ने हो, आन्तरिक अथवा बाह्य अथवा दुवै?
हाम्रो खास गरी अर्थतन्त्रको हिसाबले चाहिँ हामीले चाहिँ बढी जोड दिएको चाहिँ बाह्य पर्यटकलाई नै हो। किन हो भन्दाखेरि हाम्रो इकोनोमी, देशभित्रको इकोनोमी आन्तरिक पर्यटकले नै बढाउँछन्, होटेलहरू सञ्चालन हुन सक्छन्, त्यो आफ्नो ठाउँमा छ। तर इकोनोमीको साइज बढाउने हो भने चाहिँ बाह्य पर्यटक नै प्रमुख हो, किनभने बाहिरबाट आउँदाखेरि हामीसित दुईवटा कुराहरू सँगसँगै आउँछन्। एउटा हामीसित चाहिँ इकोनोमी, बाह्य इकोनोमी, अर्थतन्त्रमा पैसा आउँछ र त्यो पैसा पनि विदेशी मुद्रामा आउँछ। त्यस कारणले पनि हामीले चाहिँ बाहिर पर्यटकलाई चाहिँ हामीले त्यस हिसाबले बढी जोड दिएको कारणले हाम्रो चाहिँ ग्रस बुझाइ चाहिँ पर्यटक भन्न साथै विदेशी पर्यटक भनेर सम्झन्छौँ। तर अहिले पछिल्लो समयमा नेपालमा पनि आन्तरिक भ्रमणको चाहिँ दरहरू बढिरहेको हुनाले चाहिँ पर्यटनलाई सस्टेन गर्नको लागि, विकास गर्नको लागि आन्तरिक पर्यटनले योगदान गर्छ। तर मूल देशको विकास र देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहिँ बाह्य पर्यटकले नै बढी योगदान गर्न सक्यो भने त्यसबाट चाहिँ अर्थतन्त्र सबल हुने भएकोले हाम्रो चाहिँ विशेष जोड चाहिँ बाह्य पर्यटक भित्राउने नै हो।
तपाईँले अघि जोडिहाल्नुभयो 2020 चाहिँ कम्तीमा 20 लाख पर्यटक चाहिँ भित्र्याउने उद्देश्य छ भनेर। विश्व पर्यटनको प्रमुख गन्तव्य नेपालमा अहिले बाह्य पर्यटक आवागमनको चाहिँ प्रगति केलाएको छ मन्त्रालयले?
होइन, हामीले केलाएका छौँ। हाम्रो चाहिँ मतलब चाहिँ जुन ग्रोथ गएको वर्ष 25% ग्रोथ थियो र त्यसले करिब करिब 11-12 लाखको हारारीमा हामी पुगेका छौँ। यो वर्षको अन्त्यसम्म आइपुग्दाखेरि त्यो करिब 14-15 लाखको हारारीमा हामी पुग्छ भन्ने चाहिँ अनुमान गरिरहेका छौँ। अब यो किनभने यो अब सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर यो चारवटा चाहिँ हाम्रो चाहिँ प्रमुख सिजन नै हो। डिसेम्बरमा अलिकति स्ल्याक भए पनि त्यस हिसाबले चाहिँ हाम्रो करिब करिब 40-50% चाहिँ तपाईँको चाहिँ डेटाको हिसाबले चाहिँ वेटेज चाहिँ यो महिना भन्ने भावनाले यो पटक चाहिँ हामीसित तपाईँको चाहिँ 8 लाखभन्दा बढी आइसकेको अवस्थामा अगस्त समय आइसकेको अवस्थामा 8 लाख प्लस र यदि भारतीय पर्यटक जोड्ने हो भने हामी करिब करिब 10 लाखको आधारमा आइसकेका छौँ र त्यस कारणले नै हामी 40-45% हिसाबले गर्दाखेरि अरू 4-5 लाख रुपियाँ चाहिँ 4-5 लाख सङ्ख्या चाहिँ हामीसित जोडिन आउँदाखेरि यो वर्षको अन्त्यसम्ममा हामी 15 लाखको आधारमा पुग्छौँ। त्यस पछाडिको हाम्रो चाहिँ अलिकति चाहिँ ग्रोथ चाहिँ 1/3 बढी हुनुपर्ने अवस्था छ। तर त्यसमा हामीसित चाहिँ त्यो हाम्रो भ्रमण वर्षले पनि केही योगदान गर्छ, हाम्रो जुन प्रमोसनल एक्टिभिटिजले पनि नर्मल ग्रोथभन्दा केही ग्रोथ गर्छ र हामीसित अहिले एयरलाइन्सको पनि सिटहरू चाहिँ बढ्दैछ, त्यो बढ्ने सिट चलाउने एयरलाइन्सको सिटले बढाउने र हामी बिचमा यो भ्रमण वर्षकै बिचमा पहिलो 6 महिनाभित्रमै यो लुम्बिनी एयरपोर्टलाई पनि ओपन गरेपछि हामी त्यहाँबाट पनि केही सङ्ख्या चाहिँ मेकअप गर्ने आशाका साथ हामीले चाहिँ पुर्याउँछौँ भन्ने चाहिँ हाम्रो चाहिँ लक्ष्य छ।
तपाईँले भनिहाल्नुभयो 10-11 लाखभन्दा बढी पर्यटक भित्रिएको चाहिँ अहिलेसम्म तथ्याङ्क छैन, दोब्बर कसरी सम्भव होला त?
होइन, गएकै वर्ष त हामी 11 लाख त पुगिसकेका छौँ, 11 लाख क्रस गरिसकेका छौँ। होइन, गएकै वर्ष भनेको 2018 जुलाईमा हामी 11 लाख पुगिसकेका छौँ, यो वर्ष त्योभन्दा बढ्ने हो। होइन, त्यस कारणले 2019 पनि डेटाहरू चाहिँ अहिले पछिल्लो डेटा चाहिँ आइसकेका छ, हामी गएको वर्ष 24-25% ग्रोथमा छौँ भनेको त्यो भनेको तपाईँको 13-14 लाखको आधारमा हामी आइसकेका छौँ। तर यो वर्षको अब डिसेम्बरसम्मकै पनि हामीले चाहिँ हेऱ्यौँ भने हामी 2019-2020 जाँदाखेरि हामी चाहिँ अब नर्मल ग्रोथै मात्रै गयौँ भने पनि 17-18 लाखसम्मको आधारमा हामी पुग्छौँ। त्यस कारणले पनि हामी चाहिँ के भने 2-3 लाखको चाहिँ 3-3.5 लाख सर्टफल हुन्छ होला भन्ने हाम्रो अनुमान छ। हाम्रो चाहिँ बढी प्रयास चाहिँ त्यही 3.5 लाख मान्छेहरूलाई कसरी ल्याउने भन्ने हो। तर त्यसको लागि हामीसित दुईवटा आधारहरू अहिले तयार भइसकेका छन्। एउटा आधार भनेको के हो भन्दाखेरि करिब करिब हामीसित नयाँ एयरलाइन्सले अप्लाई गरेको सिट सङ्ख्या 1.5-2 लाखको छ। तिनीहरू चाहिँ अब आउँदाखेरि चाहिँ तपाईँको यदि भारतीय पर्यटकलाई भारत लक्षित सहर केन्द्रित हो तर चाहिँ मतलब हवाईबाट आउने भावनाले त्यसलाई जोड्दाखेरि हामी त्यो सङ्ख्या पनि मतलब चाहिँ 1.5-2 लाखको सिट हामी थप्दैछौँ एयरलाइन्सकै। त्यस्तै किसिमले हामी केही इन्सेन्टिभसहित तपाईँको लुम्बिनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी चाहिँ सञ्चालनमा ल्याउँछौँ। त्यस कारणले पनि हामी बढी उत्साहित भएका हौँ कि हाम्रो एयर कनेक्टिभिटी चाहिँ अब त्यो हिसाबले चाहिँ बढी प्लेन ल्याउनको लागि चाहिँ ठाउँ भएको हुनाले हामी 20 लाख पुर्याउँछौँ भने हो।
हामीसँग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी हुनुहुन्छ र हामीले विश्व पर्यटन दिवस सँगसँगै नेपाल भ्रमण वर्षका विषयमा कुराकानी जोडिरहेका छौँ। भूकम्पपछिको कुराकानीलाई जोडौँ, अब भूकम्पपछिको असर बाँकी छ या अब सकियो के भन्न सकिन्छ?
हामीले भूकम्प पछाडिको चाहिँ पर्यटक अराइभल हेर्ने हो भने चाहिँ त्यो हाम्रो लागि अपर्च्युनिटी हो। तपाईँले चाहिँ हेर्नुभयो भने हरेक वर्ष चाहिँ ग्रोथ चाहिँ राम्रो छ भूकम्प पछाडिको। त्यसमा दुईवटा कारण हुनुपर्छ, एउटा चाहिँ तपाईँको चाहिँ नेपाल आफै पनि भूकम्पको कारणले विश्व बजारमा चिनियो, हामीले जुन पैसा हालेर खर्च गर्नु पर्थ्यो दुर्भाग्य देशभित्रको दुर्भाग्य भए पनि पर्यटन क्षेत्रको लागि चाहिँ त्यो प्रवर्धनको हिसाबले चाहिँ आफै प्रवर्धन हुनु पुग्यो नेपाल, सबैका नाममा नेपाल गए। त्यस पछाडि नेपालमा विभिन्न प्रकारले जुन सहयोग आयो त्यो सहयोगसँगै मतलब चाहिँ विदेशी चाहिँ हरू पनि आउनुभयो। त्यस कारणले हामी चाहिँ त्यो हेर्दाखेरि त्यो तीन वर्षको चाहिँ ग्रोथ प्याटर्न चाहिँ एकदम सेटिस्फ्याक्ट्री छ त्यो। तर हाम्रो सम्पदाको हिसाबले चाहिँ फेरि हामी त्यसमा चाहिँ कमजोर रहेका छौँ। त्यस कारणले हामीले पर्यटकबाट हेर्दा हामी यो भूकम्पको असर सकियो भन्छौँ, तर संरचनाबाट हेर्ने हो भने चाहिँ हामीसित भूकम्पको असर अझै बाँकी छ, किनभने हाम्रा चाहिँ संरचनाहरू सबै बनिसकेका छैनन्। अहिले पनि करिब 380 सम्पदा बनेका छन् तर काठमाडौँकै प्रमुख सम्पदाहरूको निर्माणमा स्थानीय र विवाद निर्माणको विवादको कारणले पनि हामी ढिला भइरहेका छौँ। खास गरी हामी सबभन्दा ढिला भएको भनेको काठमाडौँमा हो। पाटन अलमोस्ट कम्प्लिट भएको छ, भक्तपुरले पनि निर्माण सम्पन्न गरिसकेको अवस्था छ, खालि हामीलाई चाहिँ अप्ठ्यारो पारेको काठमाडौँले हो। त्यस कारणले काठमाडौँको सम्पदाको हिसाबले चाहिँ हामीलाई असर अझै बाँकी देखिन्छ।
सरसर्ती हेरौँ है त, तपाईँले अघि भन्नुभयो पर्यटकको चाहिँ अब फ्लो बढ्दैछ भनिरहँदाखेरि भूकम्पपछिको अवस्था ठ्याक्कै 2072 सालमा चाहिँ पर्यटक घटे, 5,38,000 तथ्याङ्क छ, अहिले हामी 8-10 लाखमा पुगिरहेका छौँ होइन त? यही हो हाम्रो,
हामी 11 लाखमा पुगेका छौँ, 5 लाख थियो त्यो बेलामा, त्यो इमिडिएटली त्यो जुलाईको तपाईँको इम्प्याक्टबाट घटेको हो। त्यसमा चाहिँ मतलब अन्यथा भन्नै परेन, किनभने त्यस पछाडि हामीसित नाकाबन्दी पनि भयो, त्यसलाई बिर्सन भएन। भूकम्प पछाडि भूकम्पको कारणको असर त थियो नै, त्यस पछाडिको नाकाबन्दीको अवस्था थियो, त्यस कारणले त्यो 2072 माघसम्म त हामी त तपाईँको सङ्कटमै थियौँ। त्यो सङ्कटलाई छोड्नुभयो भने त्यस पछाडिको ग्रोथ छ, हिस्ट्रीमा 3 वर्षमा डबल कहिले भएको छैन पर्यटकको संख्या,
भनेपछि यसलाई चाहिँ बढेकै मान्ने,
एकदमै बढेको मान्छे।
उसो भए विमानस्थल सडक जस्ता पूर्वाधार निर्माणमा त अहिले पनि ढिलासुस्ती भयो नि, तपाईँले अघि सम्पदा मात्रै जोड्नुभयो।
होइन, विमानस्थलमा पनि त्यो ढिलो भएको छैन। तपाईँ विमानस्थलतर्फ हेर्नुहुन्छ भने अस्ति पनि हामीले टिआइएको चाहिँ चलाउँदा चलाउँदै बनाएर चाहिँ देखाइसक्यौँ हामीले, हाम्रो त्यहाँ चाहिँ मर्मत सम्भारहरू, हामी प्लेन पनि चलायौँ, हामीले काम पनि गऱ्यौँ
सँगसँगै,
त्यसलाई हामीले इफिसियन्सीको रूपमा लिएका छौँ। हामी अब सङ्कटग्रस्त लुम्बिनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सफलतातर्फ उन्मुख गराउँदैछौँ, यसलाई सञ्चालनको अब 6 महिनाभित्र सञ्चालन ल्याउने भनेर हामी काम गरिरहेका छौँ। हामी पोखरा विमानस्थल पन्न ढिलो भयो, तर हामी चाहिँ त्यसलाई सुरु गरेका छौँ, त्यसले कामभन्दा तोकेको समयभन्दा अगाडि नै त्यसले चाहिँ सम्पन्न गर्ने लक्षण देखाएको छ। अहिलेसम्मको हिसाबले हेर्दा करिब करिब 6 महिना अगाडि आउँछ। तर सँगसँगै हामीले अहिले पछिल्लो समयमा निजगढ एयरपोर्टलाई पनि हामी अर्को ज्युरिस इन्टरनेसनल एयरपोर्ट कम्पनीलाई हामीले चाहिँ अवार्ड गरेका छौँ। त्यस कारणले अनि आन्तरिकतर्फ पनि हेर्नुहुन्छ भने हामीसित करिब करिब ठुला एयरपोर्टहरू चाहिँ बाहिरका ठुला एयरपोर्टहरू पिच गरिसकेका छौँ, रातिका पनि कालीन मतलब सेवाहरू पनि ल्याइसकेका छौँ। त्यस कारणले एयरलाइन्सतर्फ मतलब एयरपोर्टतर्फको समस्या होइन, समस्या चाहिँ हाम्रो चाहिँ मुख्य बाटोहरूमा छ र खास गरी काठमाडौँको सराउन्डिङको बाटोमा चाहिँ सबैभन्दा बढी ठुलो समस्या देखिया छ। त्यो विषयमा पनि हामीले चाहिँ कुरा गरेका छौँ, संसदको विकास समितिले पनि त्यो विषयलाई चाहिँ उठाएर सरकारलाई निर्देशन दिइसकेको छ। हामीले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चाहिँ रिक्वेस्ट गरिसकेका छौँ, त्यो कुरा चाहिँ मन्त्री हाम्रो सचिव स्तरको बैठकमा पनि छलफलको विषय बनिसकेका छ र उहाँहरूले पनि के भन्नुभएको छ भने पानी परेको कारणले हो, अब हामी हाम्रो चाहिँ द्रुत गतिमा काम हुन्छ र भ्रमण वर्षलाई अप्ठ्यारो नपर्ने गरी हामी अहिले भइरहेको संरचनाहरूलाई चाहिँ चल्न योग्य बनाउँछौँ भन्नुभएको छ।
उसो भए यी भौतिक संरचनाको क्षति, त्यसपछिको पुनर्निर्माण र कुरूप अवस्था चाहिँ पर्यटकलाई नदेखाउन समन्वयको भूमिका भइरहेको छ भन्नुभयो, ढिलासुस्ती हुने त फेरि पनि देखिन्छ त
होइन? अब समस्या तपाईँको काठमाडौँको हकमा हेर्नुहुन्छ भने हनुमान ढोका दरबारभित्र केही संरचनाहरूमा कसले बनाउने भन्ने विवादको कारणले चाहिँ केही समस्या भएको हो, तर त्यसले अहिले चाहिँ त चाहिँ मोटामोटी सबै मतलब चाहिँ समाधान भइसकेका छ। त्यस कारणले अब बन्ने क्रममा छ हनुमान ढोकाभित्रको केही कम्पोनेन्टमा, रानी पोखरीको निर्माण अगाडि बढेको छ, बालगोपालेश्वरको निर्माण अगाडि बढिसकेको छ, अब स्वयम्भूतिरको सकिसकेका छ, बौद्धनाथतिर सकिसकेका छ, पशुपतिमा चाहिँ केही ठाउँहरू बाँकी छ। करिब करिब हामीले 380 साना सम्पदाहरू चाहिँ बनाइसकेका छौँ, अरू चाहिँ अझै पनि हामीले 700 बढी भएको हुनाले अझै 390 बढी चाहिँ सम्पदाहरू चाहिँ हामी चाहिँ यो वर्ष सुरु गरेर 2 वर्षभित्र बनाउने गरी चाहिँ काम गर्दैछौँ। त्यस कारण पुनर्निर्माणका चाहिँ केही ठुला काठमाडौँभित्रका केही र बाह्यतिर चाहिँ समस्या अलिकति देखिया छ, त्यसमा बजेटको चाहिँ पनि विनियोजन भएको हो, तर स्रोतको कारणले चाहिँ स्रोत मिलान हुन नसकेको कारणले गर्दाखेरि केही ढिला हुन गयो, तर त्यसलाई पनि हामीले फेरि अर्थ मन्त्रालयसँग रिक्वेस्ट गरेका छौँ कि अब सम्पदा निर्माण चाहिँ ढिला हुनु हुँदैन भनेका छौँ। त्यस कारणले पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयभित्रै हामी चाहिँ हाम्रो सम्पदालाई पनि निर्माण गर्ने तत्परताका साथ काम गरेका छौँ, अब प्रयासरत छौँ, हेर्दैछौँ।
गोर्खा दरबार र नुवाकोट दरबारलाई त छोड्नु हुँदै हुँदैन पर्यटकहरूको हिसाबले हेर्ने हो भने,
त्यो पनि पुनर्निर्माणको गति काममा त भइरहेको छ।
ती चाहिँ अहिले भर्खरै चीन सरकारबाट चाहिँ नुवाकोट दरबारको काम सुरु भयो भन्ने सुनिन्छ, तर गतिको चाहिँ प्रगति त छैन।
अब यस्तो हुन्छ, तपाईँको चाहिँ सुरुमा सेटअपको हिसाबले केही समय लाग्ला, त्यो हिसाबले मात्रै हो, तर त्यो चाहिँ गति अगाडि बढ्छ। किन पनि अगाडि बढ्छ भने हामीले बसन्तपुर ढोकामा पनि चिनियाहरूले गरेको कामलाई चाहिँ अगाडि चाँडै नै अगाडि पुगेको छ, इभन दरबार स्कुल पनि चाँडै पुगेको छ। त्यस कारणले पनि हामी के आशा रहेछौँ भने चीन सरकारले हातालेको प्रोजेक्टमा चाहिँ यो समयको ढिलाइ हुँदैन भन्नेमा हामी विश्वस्त छौँ।
हामीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी हुनुहुन्छ र हामीले विश्व पर्यटन दिवस र नेपाल भ्रमण वर्ष र पुनर्निर्माणका विषयमा कुराकानी जोडिरहेका छौं। भूकम्प लगत्तै चाहिँ नेपाल सुरक्षित थियो भन्न सकिएन, त्यति बेला कमजोरी रह्यो, अब हामी सुरक्षित छौं भनेर चाहिँ विश्व स्तरमा त सन्देश दिनुपर्ने थियो, के भइरहेको छ?
अब अहिले हामी सुरक्षित छौँ, हामी त्यतिखेर पनि सुरक्षित त भूकम्पको कारणले मात्रै अलिकति असुरक्षाको महसुस भयो, किन पराकम्पहरू आउँदाखेरि के हुन्छ भन्ने कुरा भन्न सकेको र त्यसको प्रेरित नभएको कारणले मात्रै हो होइन। तर अब अरू हिसाबले चाहिँ नेचुरल क्लाइमेटिक हिसाबले नेपालको चाहिँ यदि तपाईँको चाहिँ जेठ र असार असार साउन दुई तिन महिना छोड्ने हो भने नेपाल दस महिना पूर्ण रूपमा चाहिँ ट्राभल गर्नको लागि सुरक्षित छ। असार र साउन पनि सबै ठाउँ असुरक्षित होइन र संयोगवश हाम्रो चाहिँ जुन नेचुरल मतलब प्राकृतिक स्लोप छ त्यो स्लोपले पनि नेपाललाई चाहिँ जोखिममुक्त चाहिँ बनाएको होइन। भूकम्पको जोखिम बाहेकको हो भने नेचुरल क्लाइमेटको जोखिम चाहिँ एकदम कम भएको चाहिँ मुलुकभित्र पर्छ। हामीसित एभाइलेन्स चाहिँ हुँदैन, मतलब चाहिँ सामुद्रिक चाहिँ मतलब चाहिँ त्यो खालका समस्याहरू आउँदैन, आधी बेहरीका समस्याहरू आउँदैनन्, इभन चट्याङ पनि धेरै पर्ने चाहिँ ठाउँ होइन। त्यस कारणले त्यो हिसाबले पनि हामी चाहिँ सुरक्षित छौँ प्राकृतिक हिसाबले। र हामीले जुन मतलब चाहिँ दिनुपर्ने चाहिँ अरू मतलब सुरक्षाका कुराहरू हो, नेपालीहरू स्वभावैले चाहिँ मतलब चाहिँ अतिथि प्रेमी छन् र त्यो प्रकारको अब हिंसात्मक गतिविधि नेपालमा हुँदैन। गेस्टहरूलाई चाहिँ अतिथिहरूलाई विशेष रूपमा मान्ने भावनाले पनि जनस्तरबाट पनि त्यो हिसाबको चाहिँ मतलब सुरक्षा चुनौती छैन। यता कता कहिलेकाहीँ त सामान्य रूपमा हुन्छ, त्यसलाई सामान्य रूपमा हुने कुरालाई बिर्सिदिने हो भने समग्रतामा नेपालमा मतलब चाहिँ पर्यटकहरू निडर भएर निर्धक्क भएर चाहिँ भ्रमण गरेको चाहिँ छ। र हामी के घोषणा गर्छौँ भने आउनुहोस् नेपाल हर प्रकारले सुरक्षित छ। हामी अब प्राकृतिक विपदको कुरा त भन्न सक्दैनौँ तर मानव निर्मित विपदका कुराहरूमा चाहिँ नेपाल सुरक्षित गन्तव्य नै हो।
बेला बेला कुरा उठ्ने गर्छ नेपालको चाहिँ विश्व सम्पदा सूचीमा रहेका चाहिँ सम्पदा कालो सूचीमा पर्नबाट जोगिए भन्न थालेको चाहिँ पाँच वर्ष छ वर्ष भइसक्यो। त्यसै गरी हवाई मार्गको सुरक्षाको कुरा पनि उत्तिकै उठ्छ। हामी उठाउने मात्रै हो कि त्यसलाई सहजीकरण पनि गर्ने हो कि के हुन्छ के गरिएको छ?
होइन, अब यसमा चाहिँ दुई प्रकारले हेर्नुपर्छ जस्तो लाग्छ। अब खास गरी कहिलेकाहीँ चाहिँ अब हाम्रो विकासको आकाङ्क्षामा जुन हिसाबले चाहिँ हामी अगाडि बढ्न खोज्छौँ त्यसमा संयोजन नहुनुभएको कारणले चाहिँ कहिलेकाहीँ चाहिँ सम्पदाहरूमा समस्या देखिएको छ। खास गरी बिचमा एकपटक पशुपति क्षेत्रमा चाहिँ जुन हिसाबले चाहिँ स्थानीय आवश्यकता र प्राकृतिक सम्पदा प्रतात्विक सम्पदा बिचको चाहिँ मिसअन्डरस्ट्यान्डिङ भयो, त्यो कारणले केही समस्या आएको थियो। त्यो अहिले पर्मानेन्टली सल्युसन भइसकेको छ। अब त्यो बाटोको विवादहरू त्यहाँ सकिसक्यो, अब भनेको पुनर्निर्माणलाई हामीले चाहिँ अगाडि बढाउने हो। त्यो पनि कामहरू भइरहेको छ तर त्यहाँ पोलिसीगत रूपमा त्यहाँ समस्या छैन। अब काठमाडौँकै हकमा पनि हाम्रो रिकन्स्ट्रक्सनको डिले अथवा रिकन्स्ट्रक्सन मेटेरियलमा युज हुने कुराहरूको चाहिँ मतलब चाहिँ अलिकति चाहिँ मापदण्ड यस्ता कुराहरूले चाहिँ कहिलेकाहीँ अप्ठ्यारो पार्छ। त्यसै पनि हामीले पनि जनस्तरमै केही कुरा गर्दाखेरि पनि उहाँहरूले चाहिँ स्थानीय कुरा गर्नुभयो भने पनि पुरातात्विक सम्पदामा स्थानीय कुराले मात्रै पनि काम गर्दैन कतिपय अवस्थामा। सँगसँगै हामीले पुरातात्विक कुराहरू गर्दाखेरि स्थानीयको भावनालाई पनि हामीले उत्तिकै सम्मान गर्नुपर्छ। त्यो दुवैको बिचमा ब्यालेन्सिङ गर्ने कामको लागि सन्तुलन मिलाएर जानु पर्दाखेरि कहिलेकाहीँ यस्तो चाहिँ विवादहरू आइरहेको चाहिँ हो। तर यो सबै कुराहरूलाई हामीले मिलाएरै लगेका छौँ र त्यो विवादहरूलाई पनि समाधान खोजेकै छौँ, उचित अवस्थामा समाधान खोजेकै छौँ। अब त्यस कारणले इस्यु सब समयसम्म त अब सम्पदा स्थलमा चाहिँ त्यो कहिले पनि त्यस्तो खालको विवाद उठ्नु हुँदैन तर जब हामी काम गर्न थाल्छौँ त्यस बेलामा चाहिँ मतलब यो कुराहरू उठ्छ। जहिले पनि हामीले चाहिँ पुनर्सम्पदामा चाहिँ सम्भार मर्मत अलिकति नयाँ कुराहरू गर्न खोजियो भने चाहिँ यस्तो विवादहरू उठ्ने गरेको छ। त्यो एउटा चाहिँ पुरातात्विक हिसाबले, अर्को चाहिँ मतलब चाहिँ विचारको हिसाबले अलिकति फरक भएको कारणले चाहिँ कहिलेकाहीँ चाहिँ विमतिहरू देखिने गरेका छन्। तर त्यो विमतिहरूलाई पनि हामीले सबै मिलाएर लगेका छौँ र हाम्रो मतलब चाहिँ अब दीर्घकालीन दृष्टिकोण भनेको चाहिँ पुरातात्विक सम्पदामा यस्तो कुरा उठ्नु हुँदैन भन्ने नै हो। त्यसतर्फ हामीले पनि जनतासँग पनि सहकार्य गर्दै मिलाएर अगाडि बढ्नुपर्छ।
राष्ट्रिय योजना आयोगले भूकम्प पछाडि चाहिँ कुल आर्थिक क्षतिको 35-40% क्षति पर्यटन क्षेत्रमा परेको भन्यो। त्यसै गरी तातोपानी नाका चाहिँ लामो समय बन्द भयो, सडकहरू पनि जोखिममा परे, अहिलेको अवस्थाबाट पनि तातोपानी नाका पनि त्यति चहल पहलमा आइसकेको अवस्था छैन। यी सबै कुरालाई त हामीले रिकभर गर्दै राम्रो छ, हामी चाहिँ सुरक्षित छौँ भन्दै जानुपर्ने होला। यहीँनिर कतै ढिलासुस्ती कमी कमजोरी अझै पनि देखिएका छन् कि के लाग्छ?
है, अब यो केही विषयहरू चाहिँ द्विपक्षीय सम्बन्धका कुराहरू हुन्छन्। तातोपानी नाकाकै प्रसङ्ग गर्नुभएको छ, जुन त्यो तातोपानी नाकाको प्रसङ्गमा कुरा गर्दाखेरि चाहिँ हामीले के भुल्नु हुँदैन भने त्यो उता पनि त्यत्तिकै ठुलो क्षति भएको थियो। त्यस कारणले चीन सरकारले चाहिँ आफ्नो नीतिलाई अलिकति सिफ्ट गरेर त्यहाँ चाहिँ मानव सुरक्षाको हिसाबले जोखिमयुक्त ठाउँ हो भनेर चाहिँ उसले आफ्नो चाहिँ मानव बस्ती नै अन्त सार्यो। तर हामीले त्यो गर्न सकेनौँ किनभने हामीहरू लाइभलीहुड नै छ, त्यस कारणले हामीले त्यहीँका जनतालाई त्यतातिर मतलब चाहिँ राख्यौँ। अब उसले त्यस कारणले उसको आफ्नो पूर्वाधार विकास गरेर त्यो सबै कुराहरू चाहिँ व्यवस्थापन गर्न केही समय लगायो हुनाले त्यो तातोपानी नाका चाहिँ बन्द भयो, अहिले खुलिसकेको छ।
र पर्यटक मानसरोवर पुग्ने ठाउँ त अब नाकाका रूपमा त लिन सकियो
होइन, त्यो त्यति पाएक पर्ने ठाउँ त होइन, तैपनि मतलब चाहिँ अब हामीले चाहिँ अब नियमित बस पनि चलाउने प्रयत्न गरेका थियौँ विगतमा, हामी लासासम्म यहाँबाट लान सकियो भनेर, त्यो पनि त्यति सफल हुन सकेन। र त्यो पर्यटकीय हिसाबले त्यो गन्तव्यलाई प्रयोग गर्न सकिन्छ, तर अहिले उनी उहाँहरूले चाहिँ अब त्यसलाई चाहिँ व्यापारिक नाकाको मात्रै रूपमा मात्रै गर्ने भन्नुभएको छ, र पर्यटक खोल्नको लागि चाहिँ अझै अनुमतिको प्रक्रियामा भएको हुनाले अहिले त्यस नाकाबाट चाहिँ हामी त्यति धेरै अगाडि बढ्न सक्ने अवस्था छैनौँ। तर चिनसँगको हाम्रो चाहिँ अरू थप नाकाहरू पनि विकास भएको छ, जस्तै अहिले तपाईँको पछिल्लो समयमा सिमीकोटतर्फ चाहिँ बढी सजिलो भएको छ, त्यस कारणले हामी त्यतातिर पनि पूर्वाधार बनाएर हाम्रो मूल ध्येय भनेको डोमेस्टिक टुरिज्म विदेशबाट आउने कैलाश यात्रालाई पनि नेपालभित्र पनि स्टे गराएर उतातिर चिन लैजाने प्याकेज टुरमा त्यसलाई पनि अगाडि सँगसँगै बढाउने हो।
हामीसँग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी हुनुहुन्छ र हामीले आजको कार्यक्रममा विश्व पर्यटन दिवस नेपाल भ्रमण वर्ष 2020 र पुनर्निर्माणलाई जोडिरहेका छौं र यसै सँगसँगै जोड्न एउटा देखिने कुरा काठमाडौँ उपत्यकाभित्र भक्तपुर ललितपुर र काठमाडौँभित्र पनि अहिले भित्री बस्तीहरूमा चाहिँ टेकोहरू देखिन्छ घर मठ मन्दिर सम्पदामा। अब यो पर्यटकले यही हेर्ने कि अब यसलाई चाहिँ केही गर्ने योजना बनेको छ, जिम्मेवारी त मन्त्रालयकै होला।
अब हामी मन्त्रालय आफै चाहिँ पर्यटकीय हिसाबले पुरातात्विक सम्पदा मात्रै जाने हो, बाँकी चाहिँ हामी स्थानीय सरकारसँगको स्थानीय निकायसँगको समन्वयमै गर्ने हो। त्यस कारणले हामी के अपेक्षा गर्छौँ भने स्थानीय महानगरपालिकाहरू र नगरपालिकाहरूले यो विषयलाई पनि आफ्नो कार्ययोजनाभित्रमा राखेर चाहिँ अगाडि बढाएको हुनुपर्छ भन्ने हामीले चाहिँ महसुस गरेका छौँ। किनभने मतलब चाहिँ यो सहरलाई सुन्दर देखाउने, सरसफाईयुक्त राख्ने र तपाईँको यसलाई चाहिँ पर्यटकीय गन्तव्यको रूपमा चाहिँ चिनाउन, यहाँको संस्कृतिको प्रवर्धन गर्न, संरक्षा गर्न, जगेर्ना गर्न, यो सबै कामको लागि चाहिँ स्थानीय निकायको सहभागिता भएन, समन्वय भएन स्थानीय तहको भने त्यसले चाहिँ समस्या पार्छ। त्यस कारणले हामी महानगरपालिकाहरूसँग पनि नगरपालिकाहरूसँग पनि समन्वय गर्दै अगाडि बढ्छौँ र त्यसमा हाम्रो प्रष्ट कुरा छ, कार्यक्षेत्र विभाजन पनि प्रष्ट छ। पुरातात्विक सम्पदाको मात्रै महानगरपालिका के अरे हामीले गर्ने हो, बाँकी चाहिँ उहाँहरूले नै गर्ने हो। त्यसमा चाहिँ बजेटरी सहयोगको चाहिँ कुराहरू पनि हुन्छ, सहयोगका कुराहरू त्यसतर्फ कार्यक्रम गरेका छौँ। त्यस कारणले हामी के अपेक्षा गर्छौँ भने उहाँहरूले त्यो विषयलाई पनि अगाडि बढाउनु भएको छ। जस्तै ललितपुर महानगरपालिकाकै कुरा गर्नुहुन्छ भने उसले आफूलाई क्राफ्ट सिटीको रूपमा चाहिँ अन्तर्राष्ट्रिय उसमा युएनमै गएर पनि क्राफ्ट सिटीको रूपमा घोषणा गरेर ल्याइसकेको अवस्था छ र उहाँहरू त्यसै हिसाबमा त्यहाँ एउटा ललितपुरलाई त्यही हिसाबले सिनायर दिएर अगाडि बढिरहनु भएको छ, जसले पर्यटनलाई अझ आकर्षित गर्न मद्दत पुग्छ। काठमाडौँले आफूलाई सांस्कृतिक सिटीकै रूपमा चाहिँ प्रस्तुत गरिरहेको छ। त्यस्तै किसिमका ललित अहिले चाहिँ मतलब चाहिँ अब किर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर ठिमी लगायत उपत्यकाभित्रका अरू नगरपालिकाहरूले पनि आफ्ना सांस्कृतिक सम्पदाहरूलाई चाहिँ कसरी चाहिँ मतलब चाहिँ पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउन सकिन्छ भनेर लागि परिरहनु भएको छ। किनभने हामी उहाँहरूसित पनि सहकार्य गर्दै अगाडि बढ्छौँ, टेको चाहिँ लामो समय नरहला भन्ने अपेक्षा गरौँ।
अब उसो भए अहिलेसम्मका कमी कमजोरी सच्याउने अब राज्य अथवा निजी क्षेत्र, पर्यटन त निजी क्षेत्र पनि जोडिएको छ, कसले गर्ने, उत्तरदायित्व कसले लिने?
पूर्वाधारको उत्तरदायित्व त निश्चित रूपमा चाहिँ नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारकै हो, त्यसमा चाहिँ मतलब चाहिँ गर्न सकिँदैन। तर अब पछिल्लो समयमा के पनि भएको छ भने निजी क्षेत्रले प्रवर्धित पूर्वाधारहरू पनि आउन थालेको छ, त्यो जुन चाहिँ खुसीको लागि कुरा हो हामीलाई पनि। उहाँहरू पहिला पहिला होटल रेस्टुरेन्टमा मात्रै अथवा ट्रेकिङमा मात्रै जानुहुन्थ्यो भने अहिले चाहिँ केही संरचनाहरू पनि बनाउनु भएको छ। काठमाडौँकै उदाहरण लिनुहुन्छ भने तपाईँको केबल कारले चन्द्रगिरीले एउटा नयाँ डेस्टिनेसन बनाएको छ। अब अहिले कालिम्पोङमा पनि केबल कार खोल्यो, नयाँ डेस्टिनेसन छ। मनगाँवमा मतलब केबल कार खोल्यो, अर्को डेस्टिनेसनको हिसाबले प्रवर्धन भइरहेछ। त्यस हिसाबले निजी क्षेत्रले पनि जहाँ व्यावसायिक लाभको सम्भावना छ त्यहाँ आफैले प्रोडक्ट डेभलप गरेर लगिरहनु भएको छ। तर त्यो बाहेकको क्षेत्रमा त सरकारकै दायित्व हुन्छ, त्यस कारणले सरकारले दुइटै हिसाबले चाहिँ एप्रोचले अगाडि काम गर्छ। पूर्वाधारमा हाम्रो लगानी पनि गर्ने हो र नीतिबाट हुन्छ भने निजी सार्वजनिक साझेदारीलाई पनि सँगसँगै अगाडि बढाएर लाने हो। त्यो दुवै हिसाबले हामी अगाडि बढ्नुपर्छ। प्रमुख दायित्व त सरकारको हो।
उसो भए अब भूकम्प पछाडि चाहिँ लाङटाङ जुन क्षति थियो लाङटाङ उठिसकेको छ, त्यसै गरी बारपाकमा जुन क्षति थियो बारपाक उठिसकेको छ, काठमाडौँलाई चाहिँ यथावत नै राखौँ। अब पुनर्निर्माण भइसकेका बस्ती जुन सांस्कृतिक बस्ती सम्पदा बस्तीहरू पनि उठिसकेका छन् भनेर प्रचार प्रसार अझैसम्म पनि किन गर्न सकिएन?
होइन, हामीले बाह्य बजारमा चाहिँ त्यो कुराहरू पुर्याउँदैछौँ र नेपाल भ्रमण वर्षमा पनि अब हामी चाहिँ यहाँ त्यही मेसेज लाँदैछौँ। नेपाल अब पुनर्निर्माण पछाडि अब हामी रेजिलियन्टतर्फ चाहिँ उन्मुख छौँ होइन, हामी चाहिँ अब सिल्क टाइपको चाहिँ संरचनाहरू बनाउँदै अगाडि बढ्दैछौँ भन्ने खालको चाहिँ त्यो कुराहरू मेसेज लाने गरी नै हामी काम गरिरहेका छौँ। त्यसैले पनि भ्रमण वर्ष लिएर आएको हो। त्यसको सन्दर्भ भनेकै के हो भने हामी अब सधैँभरि रुग्ण छौँ, शिथिल छौँ, सबै सकियो बिग्रियो भन्ने होइन कि, हामी पनि गर्न सक्छौँ, हामी गर्दैछौँ, गर्न सक्छौँ, गरेका छौँ, तपाईँहरू पनि हेर्न आउनुहोस् भन्ने कुराकै सन्देश दिने हिसाबले नै यो भ्रमण वर्षको मूल ध्येय भनेकै त्यही हो। नेपाललाई चाहिँ अलिकति अब अलिकति फरक नेपाल भयो, आउनुहोस् हेर्नलाई भनेर नै लान खोज्या हो। त्यस कारण पर्यटन प्रवर्धनका कुराहरू गर्दाखेरि यो कुराहरूलाई हामी बढी फोकस गर्छौँ र नेपालमा पनि हामीसित हेर्ने चिज धेरै छ भनेर नै उहाँहरूलाई जानकारी गराउँछु।
यही बिचमा गुम्बा तथा बिहारको त कामै हुन सकेको छैन नि, यसलाई त फेरि ढाकचोक गर्न मिल्दैन।
होइन, त्यो गुम्बा बिहारको पनि काम नभएको भन्ने होइन, अब गुम्बा बिहारको सङ्ख्या धेरै भयो, सांस्कृतिक रूपले चाहिँ महत्त्व भएका चाहिँ मध्येलाई चाहिँ त्यो पैसा लगानी गरिरहेकै छौँ, तर उहाँहरूले जुन हिसाबले पैसा मागिरहनु भएको छ त्यो लेभलको सरकारको चाहिँ अहिले इन्भेस्टमेन्ट गर्न सक्ने क्यापेसिटी नभएको कारणले चाहिँ केही समस्याहरू देखेका होलान्। तर महत्त्वपूर्ण गुम्बाहरू निर्माणका लागि त सरकारले बजेटहरू उपलब्ध गराएकै छ, कतिपय अवस्थामा हामी बाह्य सहयोग पनि परिचालन गरेका छौँ, कतिपय अवस्थामा स्थानीय तहलाई पनि त्यो सहयोग गर्नको चाहिँ भनेका छौँ। त्यस कारण जुनसुकै प्रकारबाट आए पनि त्यो सरकारकैबाट आएको चाहिँ सहयोगहरू चाहिँ हो, त्यस कारणले त्यसलाई चाहिँ हामीले त्यही हिसाबले हेर्नुपर्छ र गुम्बाहरूले नै आफैले पनि स्रोत खोजेर ल्याएको रहेछ भने पनि हामी त्यसलाई चाहिँ हामीले स्वागतै गर्नुपर्छ र त्यसलाई त्यस्तो कार्यमा सहयोग गर्नुपर्छ भन्ने हो। त्यस कारणले अब सबै राम्रो भयो त हामी पनि भन्दैनौँ, तर हामी प्रयास प्रयत्नरत छौँ, हामीसित चाहिँ भएको रिसोर्सेसलाई चाहिँ मोबिलाइज गर्ने हो जति छ त्यसलाई।
अब गर्मी सकिने आँटेको बेला छ, पर्यटक आउने क्रम पनि बढ्छ, चहल पहल पनि बढ्ला, अब यसलाई निरन्तरता दिँदै 2020 हाम्रो निर्धारित लक्ष्यलाई पूरा गर्न अब स्थानीय पालिकाहरू होला अनि चाहिँ समुदाय होला, हामी नागरिक सङ्घ संस्थाहरू हुँला, अब कसरी स्वागत गर्ने, कसरी त्यसलाई चाहिँ दिगो बनाउने?
अब हामीले दुई चारवटा कुराहरू चाहिँ भनेका छौँ, खास गरी हाम्रो चाहिँ जहाँ एयरपोर्टबाट एयरपोर्ट टु एयरपोर्ट भन्ने चाहिँ हाम्रो चाहिँ कन्सेप्ट हो होइन, पर्यटकलाई चाहिँ थरेदेखिकै स्वागत गर्दै र हँसिलो मुहारले अन्तिमसम्म विदाई गर्न सकियो भने उनीहरूले एउटा चाहिँ इम्प्रेसन लिएर जान्छन्। त्यसमा एउटा हाम्रो व्यवहारले मात्रै पनि सधैँ पर्यटक आउँदैनन् तर चाहिँ मुख्य रूपमा त्यही कारणले आउँदो रहेछन् भन्ने कुरा चाहिँ केही अगाडि हामीले एउटा चाहिँ सन्देश पनि प्राप्त गरेका थियौँ। म नेपालमा पूर्वाधार हेर्न आएको होइन, नेपालीहरूको मन हेर्न चाहिँ पटक पटक आउँछु भन्ने खालको चाहिँ मतलब चाहिँ कुराहरू केही पर्यटकबाट भनेको सुन्नमा आएको थियो। त्यस हिसाबले पनि हाम्रो त्यो स्ट्रेन्थ त छँदैछ तर त्यो सँगसँगै हामी व्यावसायिकता पनि अझ विकास गर्दै लानुपर्छ। त्यस कारणले हामी प्रयास के गर्दैछौँ भन्दाखेरि कमसेकम काठमाडौँलाई एउटा चाहिँ मोडेल टुरिज्म सिटीको रूपमा चाहिँ डेभलप गर्न सकियो र यहाँको जनताहरूले यस क्षेत्रमा लाग्नेहरूले चाहिँ त्यो हिसाबले आफ्नो व्यवहारलाई पनि सुधार गर्दै लग्यो भने चाहिँ त्यसको प्रभाव चाहिँ सिधै मतलब चाहिँ हाम्रो देशका अरू भागमा पर्ने भावनाले हामी तालिम दिने, उहाँहरूलाई व्यवहार गर्ने तालिम पनि दिने, जनशक्ति उत्पादन पनि गर्ने, सँगसँगै पूर्वाधारलाई प्रवर्धन र संरक्षण गर्दै लैजाने, विकास गर्दै पनि लैजाने हिसाबले काम गर्दैछौँ र डेस्टिनेसनको लागि पनि ठाउँहरू खोज्दैछौँ र केही पर्यटकीय वस्तुहरू होइन उनीहरूलाई चाहिँ अब त्यो टुरिज्म आकर्षित गर्ने केही कुराहरू पनि गर्दैछौँ। फर इक्जाम्पल अहिले हामी चाहिँ इभिनिङ काठमाडौँ भ्याली बाई नाइट भन्ने एउटा चाहिँ नयाँ कन्सर्टको प्रोग्राम गर्दैछौँ, अलिकति बेलुका एक्स्ट्रा आवर एक्टिभिटी पनि पर्यटकहरूले गरून् भन्ने प्रयत्न गरिरहेछौँ। त्यस कारण किनभने काठमाडौँमा चाहिँ 7-8 बजे पछाडि अँध्यारो हुने प्रवृत्ति छ, ठमेल चोक बाहेक अरू चाहिँ ठाउँमा चाहिँ पर्यटक गतिविधि सीमित छन्। त्यस कारणले पनि हामी अलिकति चाहिँ यो पर्यटकीय टाइमलाई चाहिँ एक्सटेन्सन गर्नलाई के हिसाबले गर्न सकिन्छ भनेर अहिले कामहरू गरिरहेका छौँ। सम्भवतः त्यसको अब यो चाहिँ के अरे नयाँ गर्न खोज्या हुनाले अब यसको चाहिँ हामी सुरु गरौँ र त्यसमा दिगोपन ल्याउने पनि हामी प्रयत्न गर्छौँ र रात्रिकालीन केही प्रोडक्टहरू चाहिँ डेभलप गर्न सकिन्छ कि भनेर पनि हामी छलफल गरिरहेछौँ। त्यो आयो भने सम्भवतः त्यसले चाहिँ अलिकति पर्यटकीय बसाइ पनि र मनोरञ्जनात्मक गतिविधिहरू पनि अगाडि बढ्छ। र एउटा कुरा चाहिँ तपाईँलाई सेयर गर्न चाहन्छु, हामीले अब नै 4-स्टार 5-स्टार होटलहरूले अब नयाँ वर्षदेखि नेपाली रेस्टुरेन्ट कर्नर पनि आफ्नो उसमा राख्नुपर्ने भनेको छौँ। त्यो भनेको नेपाली फुडलाई पनि अन्तर्राष्ट्रियकरण गर्ने हाम्रो प्रयत्न पनि छ, त्यसमा होटल एसोसिएसनले पनि काम गरिरहेछ। यस हिसाबले हामी अलिकति फरक चिजहरू चाहिँ दिन खोजिरहेछौँ, जसले गर्दाखेरि नेपालमा पनि नयाँ चिज हुँदैछ भन्ने खालको चाहिँ फिलिङ्स लिएर जाउँ भन्ने हाम्रो प्रयत्न छ।
पर्यटन पूर्वाधार र पर्यटक प्रवर्धनमा चाहिँ प्रदेश सरकारलाई चाहिँ मन्त्रालयले चाहिँ कसरी सँगसँगै लैजाँदैछ त?
अहिले पछिल्लो समयमा हामीले के गरिरहेछौँ भन्दाखेरि, हामी पर्यटनसँग सम्बन्धित केही व्यवसायहरूलाई उहाँहरूलाई नै प्रवर्धन गर्ने गरी चाहिँ लैजानुपर्छ भनेर चाहिँ हामीले त्यो हस्तान्तरण गरेका छौँ। खास गरी ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, राफ्टिङ, होमस्टे जस्ता चाहिँ कुराहरूको दर्ता नवीकरण रेगुलेसनदेखिका सबै विषयहरू चाहिँ प्रदेश सरकारले हेर्ने गरिरहेका छौँ। र सँगसँगै हामी अहिले चाहिँ सातैवटा प्रदेशको चाहिँ एउटा डेस्टिनेसनलाई चाहिँ त्यहाँको चाहिँ प्रोडक्ट के हो त, प्रदेशको प्रोडक्ट के हो भन्ने हिसाबमा स्ट्राटेजिक हिसाबमा पार्टनरसिप गर्दै प्रदेश सरकार र सङ्घ र स्थानीय तह पनि जहाँ जहाँ सम्बन्ध हुन्छ स्थानीय तहलाई पनि मिलाएर हामी एक प्रदेश एक प्रडक्टको हिसाबमा पनि गइरहेको छौँ। हामीले 100 डेस्टिनेसन प्रमोसन गर्ने भनेका छौँ, 100 डेस्टिनेसनभित्र प्रदेशका कुराहरू पनि पुग्छन्, तर हरेक प्रदेशको आफ्नो चिनारी छ, विशिष्टता छ। त्यस कारणले हामी त्यो प्रदेशको चिनारीसँग पर्यटनको वस्तु के हुन्छन्, पर्यटकीय ठाउँहरू के हुन्, पर्यटकीय वस्तुहरू के हुन्, पर्यटकीय पर्वहरू के हुन् होइन, त्यस कारणले त्यसको चाहिँ मतलब चाहिँ त्यो विभिन्न कुराहरूलाई त्यहाँका संस्कृति मुख्य संस्कृति के हो ती सबैलाई जोडेर चाहिँ एउटा प्रदेशको पहिचान सांस्कृतिक पर्यटकीय पहिचान सहितको एउटा चाहिँ वस्तु चाहिँ विकास गर्नुपर्छ कि भन्ने तर्क मन्त्रालयले अवधारणा बनाएको छ। हामी प्रदेश सरकारसित ती अवधारणामा सहकार्य गर्न चाहन्छौँ। र खुसीको कुरा चाहिँ के छ भन्दाखेरि, प्रदेश सरकार अहिले पर्यटनको क्षेत्रमा चाहिँ पूर्वाधारमा लगानी गर्ने हिसाबले पनि आएको छ। त्यस कारणले नेपाल सरकारले चाहिँ थोरै बजेट राखेको अवस्था थियो भने अब उहाँहरूले पनि केही बजेट राख्दाखेरि सब्सटान्सिप रूपमा चाहिँ जान्छ र स्थानीय तहलाई पनि त्यसमा पार्टनरसिप लान सक्यो भने पर्यटन पूर्वाधारमा केही गर्न सकिन्छ। सँगसँगै यदि हामीले भारतकै उदाहरण लिन्छौँ भने चाहिँ प्रदेश टुरिज्म भन्ने हिसाबमा चाहिँ प्रदेशले पनि आफ्नो प्रोडक्टहरू बनाएर प्रदेशले चाहिँ प्रवर्धन गरिरहेको अवस्था छ। त्यसै कारणले हामी के चाहिँ सहकार्य चाहन्छौँ भन्दाखेरि, प्रदेश सरकारले पनि आफ्नो चाहिँ मतलब चाहिँ जियोग्राफीभित्र आफ्नो भूगोलभित्र भएका प्रमुख पर्यटकीय गन्तव्य जोड्नका लागि पर्यटकीय पूर्वाधारको कार्यक्रमहरू बनाउनुहुन्छ भने प्रवर्धनका कार्यक्रमहरूमा त्यसमा पनि हामी सहकार्य गर्न सक्छौँ। र खास गरी टुरिज्म बोर्डबाट गर्ने गतिविधिहरूलाई चाहिँ त्यो पर्यटन त्योसँग जोडेर चाहिँ अगाडि बढाउन सक्छौँ। त्यस हिसाबले चाहिँ हामीले धेरै स्कोप देखेका छौँ।
पालिका र पर्यटन सम्बन्ध व्यवसायहरूको चाहिँ भूमिका
एकदम महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भन्दाखेरि, तपाईँको चाहिँ एकदम स्रोत आधार त पालिका नै हो, त्यस कारणले पनि महत्त्वपूर्ण छ। हामी पोलिसी मेकिङमा काम गर्ने हो, उहाँहरू चाहिँ फिल्डमै बसेर काम गर्ने संस्था हो। निजी क्षेत्र पर्यटक यो पर्यटनको कुरा गऱ्यौँ भने निजी क्षेत्र बेगरको पर्यटन हुनै सक्दैन। हस्पिटालिटीमा नेपालको सबैभन्दा ठुलो स्ट्रेन्थ छ र हामी सबैभन्दा खुसीको कुरा चाहिँ के भन्न चाहन्छौँ भने, हामीले यहाँ गरेको मात्रै होइन कि हामीले उत्पादन गरेका जनशक्तिले पनि इन्टरनेसनल चेन होटलहरूमा आफ्नो म्यानेजमेन्ट व्यवस्थापकीय क्षमता देखाइसकेको अवस्था छ, इन्डिभिजुअल ब्रिलियन्सी पनि देखाएको अवस्था छ, म्यानेजरियल क्षमता पनि देखाएको अवस्था छ। त्यस कारणले नेपालको हस्पिटालिटी सेक्टर हामी एकदम भरपर्दो विश्वसनीय भनेका छौँ। र अहिले चाहिँ एयर सर्भिस सेक्टरमा पनि नेपालीहरू बिस्तारै चाहिँ मतलब चाहिँ अब बाह्य एयर सेक्टरमा पनि जोर गराउन थालेका छन्। अब हिमालयन एयरलाइन्स आइरहेछ नेपाल सरकारको बाहेक, बुद्ध एयरले केही ट्रङ्क रुट छिमेकी भनौँ रिजनल उ गरिरहेछ, श्री एयरले पनि बाह्य गन्तव्य खोजिरहेछ। त्यस कारणले हामी निजी क्षेत्रको भूमिकालाई चाहिँ हामी चाहिँ बिर्सन सक्दैनौँ। यसमा चाहिँ उहाँहरूको ज्यादै ठुलो भूमिका छ। अघि पनि मैले भनेको थिएँ पर्यटकीय वस्तुहरू पनि बनाएर बेचिरहनु भएको छ भनेर, त्यस कारणले उहाँहरूलाई सजिलो हुने हामी पोलिसी फेसिलिटेसन गरिदिने हो र उहाँहरूलाई चाहिँ सहज वातावरण बनाइदिने हो र स्थानीय तहले चाहिँ संरक्षण र प्रबन्धन र सानातिनो विकासमा काम गर्यो भने सायद हामी नेपाललाई एउटा चाहिँ राम्रो पर्यटकीय देशको रूपमा चाहिँ चिन्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी। विश्व पर्यटन दिवस नेपाल भ्रमण वर्ष 2020 लाख पर्यटक भित्र्याउने लक्ष्य, यसका लागि भइरहेका पहल र पुनर्निर्माणका विषयमा जानकारी दिनुहुँदै। तपाई उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आईभीआर नम्बर 01-55-55-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौ। त्यस्तै कार्यक्रमका विषयमा तपाईका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को शनिबार बिहान 8 बजेको नेपाल खबरपछि पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।